This program was first broadcast on Canterbury's access media station, Plains FM, and was made with the assistance of New Zealand On Air.
Namaste, Nepal.
Namaste, Nepal.
नमस्कार प्लेन्स एफएम 96.9 मेगाहर्जमा यो हो क्राइसिस पासी नेपालीहरूको आफ्नै कार्यक्रम कार्यक्रम नमस्ते नेपाल हजुर श्रोताहरू नेपाल न्युजिल्यान्ड फ्रेन्डसिप सोसाइटी क्यान्टरबरीको साप्ताहिक रेडियो कार्यक्रम कार्यक्रम नमस्ते नेपालको एक अर्को अङ्कका साथ यहाँहरूको घर आँगन रेडियो सेटमा क्राइसिस आसपासमा प्लेन्स एफएम 96.9 मेगाहर्ज मार्फत यहाँहरूसँग भेटघाट गर्न आइ नै सकेको छु। त्यस्तै प्लेन्स एफएम .org.nz गइ नै सकेपछि यहाँहरूले सोमबार बेलुका 8 बजे यही समयमा क्राइसिस आसपासमा वा पनि न्युजिल्यान्डभर र संसारको जुनसुकै स्थानबाट पनि कार्यक्रमलाई प्रत्यक्ष रूपबाट सुन्न सक्नुहुनेछ। त्यस्तै हामीले प्रसारण भइसकेका कार्यक्रमका पोडकास्ट लिङ्कहरू पनि हामीले नमस्ते नेपाल क्राइसिस न्युजिल्यान्ड नामको फेसबुक पेज मार्फत यहाँहरू समक्ष सेयर गर्दै आइरहेका छौँ र त्यस मार्फत पनि हामीलाई यहाँहरूले सुनेर साथ सल्लाह सहयोग आँट भरोसा सधैँ दिँदै आउनुभएको छ र त्यसैको निरन्तरता आजको कार्यक्रम मार्फत पनि यहाँहरू मार्फत पाउनेछु भन्ने अपेक्षा राख्दै आजको कार्यक्रमसँग जोडिनुहुने सम्पूर्ण श्रोताहरूलाई सधैँ चाहिँ हार्दिक स्वागत नमस्कार टक्र्याउँदछु। सधैँ चाहिँ म विनोद हजुर श्रोता सन् 2023 अगस्त महिनाको पनि हामी अन्तिम साता अन्तिम केही दिनहरूमा गुज्रिरहेका छौँ। झन्डै यो वर्षको पनि अब हामी 4 महिनाको आसपासमा नै यो वर्ष बाँकी रहेको छ। त्यस्तै नेपाली चाडपर्वका कुराहरू गर्ने हो भने अब चाडपर्वका सिलसिलाहरू मलमास सकिसकेपछि वा भनौँ मधमासको मलमासको अन्त्य सँगसँगै अब चाडपर्वका क्रमहरू पनि सुरु भइ नै सकेका छन्। गत हप्ता मात्रै नागपञ्चमी परेको थियो भने अब आउँदो आइतबार त हामीले तिजको रमझमको लागि तिजको तयारी गरि नै सकेका छौँ क्राइस्टचर्चमा पनि। श्रोता अब यसै साथ आजको कार्यक्रमको सुरुवातमा नेपाल न्युजिल्यान्ड फ्रेन्डसिप सोसाइटी क्यान्टरबरीले आउँदो तिजका लागि विशेष गरी महिला दिदीबहिनीहरूका लागि तिजको दर खुवाउने आमा भाउजूहरूका लागि दर खुवाउने यो परम्परालाई यो नियम गरेको छ वा भनौँ यसलाई निरन्तरता दिएको छ। त्यसको कार्यक्रमको लागि पनि यहाँहरूलाई निमन्त्रणा रहेको छ। अहिले भने सोसाइटीले अलिकति सामान्य व्यवस्थापनको लागि अलिकति व्यवस्थित बनाउने प्रयास गरिरहेको छ। सो कार्यक्रम आउँदो साताको अब यहाँहरूलाई थाहा भइ नै सकेको छ। यो तिजको कार्यक्रम रिकार्डन हाई स्कुलमा आउँदो आइतबार हुन लागिरहेको छ। त्यस कार्यक्रममा यहाँहरूले आफ्नो मिठो मिठो स्वादको दरको अपेक्षा पनि गर्नुहुनेछ। हामी स्वभावै त्यो प्रयास गर्ने नै छौँ। सेप्टेम्बर 17 तारिकको लागिरहेछ। यो आउँदो साताभन्दा पनि अझ अलिकति पछाडि 17 सेप्टेम्बर सन्डे आइतबारको दिन परेको छ। बेलुका 5 देखि 10 बजेको बिचको यो दरखाने कार्यक्रम राखिएको छ। श्रोता यसपालिदेखि खाना व्यवस्थापनका लागि अलि व्यवस्थित बनाउनका लागि कार्यक्रमभन्दा 4 दिन अगाडि आफू आउने भइसकेपछि सोसाइटीलाई आफू सजिलो आफू सम्पर्कमा रहेको माध्यम मार्फत जानकारी गराउनुहुनेछ। त्यस कारणले कार्यक्रममा उपस्थित हुनेहरूका लागि खाना व्यवस्थापन सजिलो व्यवस्थापन गर्न सकिने सोसाइटीले अनुरोध गरेको छ। अन्यथा खानपानको विषयमा अलिकति अप्ठ्यारो हुन्छ कि भन्ने उहाँहरूको बुझाइरहेको छ। त्यसै खालको अनुरोधमा पनि यहाँहरूले 4 दिन अगाडि सोसाइटीलाई यदि तपाईँको परिवार साथीहरूसँग आउँदै हुनुहुन्छ भने कृपया सोसाइटीलाई त्यस विषयमा जानकारी गराउनुहोला। श्रोता आजको कार्यक्रममा तिज विशेषको यो प्रसङ्ग पनि मैले यहाँहरूलाई अनुरोध गरेँ। निश्चय नै हामी अलिकति आगामी दिनहरूमा पनि व्यवस्थित रूपबाट हुने कार्यक्रमहरूमा खानपानदेखि अन्य हिसाबको व्यवस्था व्यवस्थापनका लागि आफू आउने भइसकेपछि पूर्व जानकारी गराउने सिलसिलालाई अलिकति व्यवस्थित गर्न खोजिएको यो जानकारी प्रस्तुत गरिन सकेको छु। श्रोता, विभिन्न खालका खबर सामग्रीहरू कार्यक्रममा जोड्ने रहर हुन्छ। अब विभिन्न विशेष खालका कुराहरू छन्, धार्मिक सद्भावका कुराहरू पनि पूर्वदेखि पश्चिमदेखि आएका छन्। आस्थाको आधार धार्मिक विश्वास हो श्रोता, एक अर्कालाई अप्ठ्यारो नपर्ने गरी हरेक खालको संविधानले प्रदत्त गरेको अधिकारहरू सबैले समान रूपबाट उपलब्ध उपयोग गर्न पाउने अवस्थाको सिर्जना रहोस् र आफ्नो अधिकारको उपयोग गर्दा गर्दै अरूको अरूलाई पनि अप्ठ्यारो नपरोस् भन्ने खालको कुराहरू पनि हामीले बुझ्नुपर्छ। यस्तै खालको अब अनुरोध आफ्नो आत्मभाव पनि यहाँहरूलाई प्रस्तुत गरि नै सकेको छु। अब सरस्वती विषय मूल विषयहरूमा फर्काउँदाखेरि ललिता निवासको जग्गाको हिनामा हिना बिनामा पनि यहाँहरूले राजनीति मिसिएको गन्ध पाइ नै सक्नुभएको छ। बालुवाटार स्थित ललिता निवासको सरकारी जग्गा हिना बिना गरेको प्रकरणमा 290 विरुद्ध सरकारी लिखित कृतिको कसुर मुद्दा दर्ता भएको छ। तर बालुवाटार स्थित ललिता निवास परिसरको सरकारी जग्गा हिना बिना प्रकरणमा मुछिएका केही हाई प्रोफाइल व्यक्ति आफू मातहतका मन्त्री र कर्मचारीलाई दोष थुपारेर उम्किएका छन्। मालपोतदेखि मन्त्री परिषदसम्मका निर्णयबाट 2049-69 143 रोपनीभन्दा बढी जग्गा भूमाफियाले हडपेका थिए। तर जग्गा हिना बिना हुने गरी निर्णय प्रक्रियामा सामेल उच्च पदस्थ भने दोषहरूलाई पन्छाएर कसुरबाट फुत्किएका छन्। कृत्य कागजात खडा गरी सरकारी जग्गा मोही कायम गरिएका र भूमाफियालाई सट्टा भर्ना दिने तथा सरकारी जग्गा गुठीका नाममा लगेर नकली मोही बनाउने निर्णयमा तत्कालीन प्रधानमन्त्रीहरू दुईजना माधव नेपाल र बाबुराम भट्टराई तथा तत्कालीन मुख्य सचिव लीला मणि पौडेलको संलग्नता देखिए पनि तिनैजना अनुसन्धानकै चरणबाट उम्किएको त यहाँहरूले थाहा पाइसक्नु भएको छ। यो प्रकरणमा 18 अर्ब बिगो दावी गर्दै मुद्दा दायर गरिएको छ। पुरानो घटना भएकाले यसमा मुलुकी ऐन 2020 अनुसारको बिगो दावी गरिएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभाग वा भनौँ ब्युरो सिबिआईले सङ्गठित अपराध र सरकारी कागजात कृत्यमा अनुसन्धान गर्दै सोही अनुसार अभियोजन दर्ता गर्न जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँलाई प्रतिवेदन बुझाएको भए पनि जिल्ला अदालत काठमाडौँमा भने कृत्य मात्र मुद्दा दर्ता गरिएको छ भने यसरी कसैलाई छोडिएको छ, कसैलाई समाउन खोजिएको छ, यस्तै खालको विविधता अलिकति भेदभाव गरिएको छ। यसरी राष्ट्रको सम्पत्ति अपचलन हिना बिनाको मुद्दामा पनि यसरी राजनीति मिसिसकेपछि यो मुद्दा आउँदो दिनमा कसरी किनारा लाग्ने हो, अगाडि बढ्ने हो, त्यो भने संशयकै विषय छ। श्रोता, यसरी आजको कार्यक्रमको सुरुवातमा अब अनुरोध र यो ललिता निवासको जग्गाको कुरा भयो, यसरी यो कार्यक्रमहरूको प्रारम्भ गरेको छु आजको नमस्ते नेपालमा। त्यस्तै श्रोता, नेपाल न्युजिल्यान्ड फ्रेन्डसिप सोसाइटीको यस वर्षको ब्याडमिन्टन प्रतियोगिता पनि गत शनिबार र आइतबार सम्पन्न भएको छ, त्यसैको छोटो जानकारी आजको कार्यक्रमकै यो चरणमा प्रस्तुत गर्न चाहे। सो प्रतियोगिता अन्तर्गत विभिन्न चरण समूहमा खेलाडीहरूलाई विभाजन गरिएको थियो र सगरमाथा समूहतर्फ शङ्कर पौडेल र राजेश खत्रीको जोडी इरोस इमोस नेउपाने बीच फाइनल खेल भएको थियो सगरमाथा समूहतर्फ। र यसमा भने नेपाली ब्रदर्स विजय भएका छन्। सगरमाथा समूहतर्फ शङ्कर पौडेल र राजेश खत्रीको जोडीलाई पराजित गर्दै, त्यस्तै आरोकी समूहको विजय बनेको छ सौरभ श्रेष्ठ र यशु ढकालको जोडी। उनीहरूले आकृष्ट दाहाल र इन्दु दाहाल काफ्लेको जोडीलाई फाइनलमा पराजित गरेका थिए। त्यस्तै टङ्गोरिरो समूहमा समूहका शुभ ढकाल र अमित भण्डारीको जोडी फाइनलमा राजीव श्रेष्ठ र महेश धामीसँग पराजित भएका छन् र उनीहरू उपविजेता बनेका छन् भने श्रेष्ठ र धामी यस वर्षको सो समूहतर्फ विजेता बनेका छन्। त्यस्तै महिला डबल्सतर्फ यसु र सलिना ढकाल उपविजेता हुँदा इन्दु दाहाल काफ्रे र सृजना श्रेष्ठको जोडी भने विजेता बनेको छ र फाइनल प्रवेश गर्नुहुने सम्पूर्ण खेलाडीहरूलाई धेरै धेरै बधाई शुभकामना आगामी दिनमा पनि यहाँहरूको सफलता यसरी नै रहिरहोस् र सहभागीहरूलाई पनि यस्तै खालको उत्साह आगामी दिनहरूमा पनि कायम रहोस् आयोजक सोसाइटी र प्रमुख व्यवस्थापकको रूपबाट यो कार्यक्रमको कार्यभार सम्हालेका रिउ ढकाललाई पनि आभार व्यक्त गर्दै आजको कार्यक्रम नमस्ते नेपालको सुरुवातमा एउटा मिठो गीत अबको क्रममा प्रस्तुत गर्न चाहन्छु
धड़कीने मोटू तिम्रे लागी हो यो मेरो जिंदगी तिम्रे लागी हो
हजुर श्रोताहरू यो मिठो मिठो गीतपछि फेरि पनि यहाँहरूलाई कार्यक्रम नमस्ते नेपालमा हार्दिक स्वागत गर्न चाहन्छु श्रोता यस्तै सोसाइटीका गतिविधि तिजको दरको कुरा पनि भइसक्यो ललिता निवासको जग्गाको प्रसङ्गसँग जोडिएको छोटो प्रसङ्ग यहाँहरूसँग प्रस्तुत गरि नै सकेको छु श्रोता अब हामी हुन त विदेशमा बसेर देशबाट बाहिरिने व्यक्तिहरू सङ्ख्याहरूको विषयमा चासो लिँदै गर्दाखेरि त्यसको सन्देशहरू गलत जाला यद्यपि देशप्रति र प्रतिभा पलायन र त्यससँग जोडिएको देश विकास र उन्नतिसँग जोडिएका प्रसङ्गहरूले के कस्ता खालका असरहरू दिन सक्छ भन्ने कुराहरूको टिप्पणी मात्र हाम्रो उठाउने प्रयास रहेको छ श्रोता अहिले वैदेशिक अध्ययन अब बिस्तारै वैदेशिक बसाइ सराईमा पुगेको छ भन्ने खबर पनि त्यसलाई त्यसरी बुझ्नुपर्ने हुन्छ कि जस्तो पनि लाग्छ त्यस्तै खालको प्रसङ्ग अबको क्रममा जोड्न चाहेँ हरेक वर्ष कलेज एवं विश्वविद्यालय शिक्षा उत्तीर्ण गरी रोजगार बजारमा प्रवेश गर्ने करिब 5,00,000 युवाका लागि सरकारी तथा सार्वजनिक क्षेत्रमा उपलब्ध सीमित रोजगारीका अवसर हात्तीको मुखमा जिरा सर भएको छ रोजगारी पाएकाहरू पनि न्यून पारिश्रमिक र जीवन निर्वाह लागत उच्च रहेका कारण सन्तुलित देखिँदैन शिक्षा मन्त्रालयले गरेको जारी गरेको अनुमति पत्रलाई वैदेशिक अध्ययनमा गएका विद्यार्थीहरूको सङ्ख्या मान्ने यदि हो भने पछिल्लो 10 वर्षमा 5,43,000 बढी विद्यार्थीहरू वैदेशिक अध्ययनका लागि गएको देखिन्छ 10 वर्षमा वैदेशिक अध्ययनको नाममा विद्यार्थी विदेशी नै औसत दर 32% छ सोही दरमा विदेशी मुद्रा समेत बढ्दो दरमा विदेशी रहेको छ विक्रम सम्मत 2070-71 वैदेशिक अध्ययन बापत 15 अर्ब रुपियाँ बराबरको विदेशी मुद्रा बाहिरकोमा तो अहिले आएर विक्रम सम्मत 79-80 आउँदा बाहिरिने रकम 1 खर्ब पुगेको छ र पछिल्लो 10 दशकमा वैदेशिक अध्ययनका लागि 3,90,000,000,000 रुपियाँ विदेशिएको छ अध्ययनका लागि जाने विद्यार्थीले लैजाने राहदानी बापतको सटै सुविधा समेत गणना गर्ने हो भने विगत 10 वर्षमा 4,53,00,000,000 रुपियाँ अर्थात् करिब 4 अर्ब अमेरिकी डलर विदेशी मुद्रा विदेशी दै गरेका विद्यार्थीले आफूसँगै नेपाल बाहिर लगेको देखिन्छ। श्रोता, शिक्षापछिको व्यावसायिक जीवनमा सुनिश्चितता विदेशमै देखिए सँगसँगै नेपाली विद्यार्थीको वैदेशिक अध्ययन वैदेशिक बसाइ शरणमा परिणत हुँदै गइरहेको छ। यसको अर्थ नेपाली विद्यार्थीको वैदेशिक अध्ययन नेपालबाट प्रतिभा पलायन ब्रेन ड्रेनको माध्यम पनि बनिरहेको छ। वैदेशिक अध्ययन प्रतिभा पलायनमा मात्र सीमित छैन, ऊर्जाशील उत्पादनशील र प्रतिभावान विद्यार्थीको पलायन सँगै हुने पुँजी पलायन देशका लागि पनि दीर्घकालीन चिन्ताको विषय बनेको छ भनेर शिक्षाविदहरूले यसरी योसँग जोडिएका खबरहरूलाई टिप्पणीको रूपबाट सचेतनाका लागि गचगचाउने प्रयास गर्दै आइरहेका छन्। श्रोता, हामीले वैदेशिक अध्ययनकै कुरालाई वैदेशिक बसाइसराईको यो संज्ञा दिँदै गरेको प्रसङ्ग जोडिसकेपछि अब हामी विशेष गरी न्युजिल्यान्डमा रहेका नेपालीहरूको लागि अलिकति सहयोगी हुने खालको खबर, नेपाली अवैतनिक वाणिज्य दूत आत्मराम खनालले हालै फेसबुक मार्फत सेयर गर्नुभएको यो छोटो जानकारी यहाँहरू समक्ष प्रस्तुत गर्न चाहे। श्रोता, अवैतनिक वाणिज्य दूतावास न्युजिल्यान्डले चाहिँ अब न्युजिल्यान्डबाट नेपाल जाने पर्यटकहरूको लागि ETA इलेक्ट्रोनिक ट्राभल अथोराइजेसनको सुरुवात गरिसकेको छ। त्यसका लागि अनलाइन फर्म भरेको केही घन्टाभित्रमै अवैतनिक वाणिज्य दूतावासले यसरी त्यो ई भिजा चाहिँ उपलब्ध गराउनेछ, जसमा 15 दिन 30 दिन र 90 दिनको यो वर्गीकरण गरेर यो ETA सुविधा चाहिँ प्राप्त गर्न सकिनेछ। श्रोता, यो यहाँहरूलाई जानकारी यो विद्यार्थीहरूको वैदेशिक अध्ययन सँगसँगै नेपाल फिर्ता हुन लाग्दाखेरिको हाम्रो सुविधासँग जोडिएको यो प्रसङ्ग पनि यहाँहरूलाई जोडिन सकेको छु। श्रोता, अब यो पछि अन्य प्रसङ्गहरू जोड्न चाहन्छु। अब यसै क्रममा अब नेपालमा समस्याको हामी खोजिरहेका होइनौँ कि समस्याले दिन सक्ने आउन सक्ने त्यसको सम्भावनाका कुराहरू, त्यसका समाधानका उद्देश्यहरू र उपायहरू के हुन सक्छन् भन्ने हाम्रो चिन्ता हुन्छ। त्यसै रूपबाट पनि यी खबरहरू यहाँ समावेश गरिएका छन्। निसन्तानपनको समस्या पनि नेपालमा अलिकति बढी नै देखिएको छ, चिन्ताजनक रूपबाटै रहेको रहेछ। त्यसैको छोटो समस्याको छोटो प्रसङ्ग यहाँ जोड्न चाहे। खास गरी उच्च तापक्रम रहेका खाडी मुलुकमा रोजगारीमा जानेहरूमा सन्तान नहुने समस्या बढ्दो देखिएको छ भने राजधानीको प्रसूति गृहको उपजीमा निसन्तानपनको समस्या लिएर दैनिक पुग्नेमा 40% जति वैदेशिक रोजगारीबाट फर्केकाहरू हुने भ्रूण विशेषज्ञ डाक्टर विनिता थापा बताउँछिन् भनेर यो खबरमा उल्लेख गरिएको छ। विश्वभरि नै बढिरहेको सन्तान नहुने समस्याबारे नेपालमा एकिङ तथ्याङ्क नभएको भए पनि अहिले प्रति 100 मध्ये 25 जना सन्तान नहुने वा भनौँ 100 मध्ये 25 दम्पतिमा सन्तान नहुने समस्या रहेको अनुमान गरिएको छ। अर्कोतर्फ पछिल्लो समय नेपालमा बाजोपनको पनि समस्या बढिरहेको छ। यहाँ 13-15% विवाहित जोडीमा बाजोपनको समस्या देखिएको अनौपचारिक अध्ययन भन्ने स्रोत छ। र त्यसै गरी हरेक दिन 6 नयाँ जोडी यस्तै समस्या लिएर निसन्तान केन्द्र धाउने गरेको पनि विभिन्न अध्ययनहरूले देखाएका छन्। स्त्री रोग विशेषज्ञ डाक्टर भोला रिजाल बाजोपन नेपालमा ठुलै समस्या बन्दै गएको बताउँछन्। विवाहित दम्पतिमध्ये 15% बाजोपन देखिनु भयावह भन्दा कम होइन रिजालको बुझाइरहेको छ। श्रोता, यो सँगसँगै भने अब कार्यक्रम नमस्ते नेपालमा एउटा गीत म प्रस्तुत गर्न चाहन्छु। प्रवीण बेडवालको स्वर हो श्रोता, यो गीतको रचना अशोक काप्लेले गर्नुभएको छ। त्यसको बारेमा मैले धेरै नै जानकारी अघिल्ला कार्यक्रमहरूमा पनि प्रस्तुत गरिसकेको छु। अशोक काप्लेको यो गीत रचना अबको क्रममा यहाँहरूलाई प्रस्तुत गर्दैछु।
अलिकति घुर्की लगाई रिसाउनुको मजा बेग्लै, रिसाएकी मायालुलाई फकाउनुको मजा बेग्लै। अलिकति घुर्की लगाई रिसाउनुको मजा बेग्लै, रिसाएकी मायालुलाई फकाउनुको मजा बेग्लै कहिले काहीँ जानी जानी रसाउँछन् आँखा मेरा सँगै अङ्गालोमा आँसु बगाउनुको मजा बेग्लै अलिकति गर्की लगाई रिसाउनुको मजा बेग्लै रिसाएकी मायालुलाई फकाउनुको मजा बेग्लै घरी लुक्छु परेलीको छहारीमा मलाई खोज्दै तिम्रा नजर डुलाउनुको मजा बेग्लै हराए झैँ घरी लुक्छु परेलीको छहारीमा मलाई खोज्दै तिम्रा नजर डुलाउनुको मजा बेग्लै खान्छु भोली बिना कारण तर तिमीलाई जिस्काउँदै सताउनुको मजा बेग्लै अलिकति घुर्की लगाई रिसाउनुको मजा बेग्लै रिसाएकी मायालुलाई फकाउनुको मजा बेग्लै सागर गरे सागर गरे सागर गरे
हजुर श्रोताहरू, यो मिठो मिठो गीतपछि फेरि पनि कार्यक्रम नमस्ते नेपालमा यहाँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। श्रोता, बेलुका 8 बजीदेखि सुरु भएको कार्यक्रम नमस्ते नेपालमा यस्तै मिठा मिठा गीत प्रसङ्गहरूको साथमा यहाँहरूलाई केही बेर भए पनि यो 25-30 मिनटको समय अवधिलाई नेपालमै रहेको नेपालमा भएको महसुस गराउने प्रयास हाम्रो कार्यक्रम नमस्ते नेपाल मार्फत रहन्छ नै। श्रोता, अब चाडबाडको क्रमको सुरुवातको कुरा भइ नै सकेको छ, आउँदो साताबाट पनि अब चाडबाडको क्रम जोडिन्छ। बिहिबार अगस्त 31 तारिकका दिन अब जनै पूर्णिमा परेको छ, रक्षाबन्धन छ, गाई जात्रा त्यसको भोलिपल्ट अब यसको अब तिथिको कारणले गर्दा पनि सोही दिनमा परेको छ। जनै पूर्णिमाको कुरा थाहा नै छ, थाहा भनिन्छ। अहिले त दिदीभाइहरू दिदीभाइ दाजुबहिनीहरू बिच पनि राखी भन्ने चलन रहेको छ विभिन्न कल्चरहरूमा, विभिन्न संस्कृतिहरूमा, विभिन्न समुदायहरूमा। यसरी गाई अब त्यसको जनै पूर्णिमाको भोलिपल्ट गाई जात्राका कुराहरू पनि छन्। अब यी यस्तै खालका चाडपर्वका क्रमहरू छन्, हामी विदेशमा रहेर पनि यी यस्तै कुराहरूलाई हामी सम्झने प्रयास गरिरहेका छौँ। यो आजको क्रमको कुरा भयो। अब बाँकी रहेका प्रसङ्गहरू अबको क्रममा जोड्न चाहन्छु। श्रोता, भिजिट भिसाको कुरा हामीले नेपाल जाँदै गर्दाखेरिको कुरा उल्लेख गरि नै सकेका छौँ भने, अब नेपाल सरकारले नेपालबाट बाहिरिने क्रमको भिजिट भिसामा भने अलिकति अप्ठ्यारो पार्न खोजेको हो कि अलिकति त्यसलाई कडा बनाइन खोजेको हो कि जस्तो खालको खबरहरू बाहिरिएको छ। विदेश घुम्न जानेहरूलाई स्थानीय तहबाट नै सिफारिस लिनका लागि झन्झटिलो प्रावधान ल्याउन लागि अध्यागमन कार्यविधि संशोधन गर्दै भिजिट भिजा सम्बन्धी प्रावधान पनि हेरफेर गर्नका लागि सरकारले प्रस्ताव गरेको खबर बाहिरिएको छ। भिजिट भिसामा हुने मानव तस्करी नियन्त्रण गर्न प्रभावकारी बनाउन भन्दा यो प्रावधान राखिएको हो, तर अर्कोतर्फ यसले भिजिट भिसामा विदेश जान चाहनेहरूलाई पनि झन्झट थप्ने देखिन्छ। 4 वर्ष अघि पनि अध्यागमन विभागले यस्तै प्रावधान राखेकोमा विरोधपछि गृह मन्त्रालयले त्यसलाई हटाएको थियो। अहिले पनि अध्यागमनका उच्च अधिकारीहरूको जोडबलमा यस्तो प्रावधान राखिएको छ। त्यस्तै विदेश घुम्न जान 4 लाख रुपियाँ बैङ्क ब्यालेन्स, 2 तर्फी टिकट, होटल बुकिङ र न्यूनतम $250 विद्यमान प्रावधान भने कायमै राखिएको छ भने स्थानीय तहबाट सिफारिस चाहिने सहितको झन्झटिलो प्रावधानले भिजिट भिसाको विषयमा अब आउँदो दिनमा विरोध नहोला भन्न सकिँदैन। त्यस्तै श्रोता, हामी संहिताको हरेक पक्षहरूको कुरा गरि नै रहेका छौँ। अब गर्दा गर्दा सातै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखहरूलाई पनि अब राजधानीमा सरकारी आवासको यो बन्दोबस्तीको छोटो प्रसङ्ग यहाँ जोड्न चाहेँ। साथै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखलाई काठमाडौँ आउँदा बसोबासका लागि ललितपुरको भैँसेपाटीमा 72.47 करोड़ को लागतमा सरकारी आवास तयार भएको छ। साथै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखलाई काठमाडौँ आउँदा बसोबासका लागि सङ्घीय सरकारले आवास व्यवस्थापन गर्दै आएको छ। उनीहरूको बसोबासका लागि मासिक 7,70,000 र वार्षिक 92,40,000 रुपियाँ सङ्घीय सरकारले बिहोर्दै आएको थियो। 27 रोपनी 12 आना क्षेत्रफलमा आवास निर्माण गरिएको हो, जहाँ 7 भवन र 14 ब्लकहरू रहेका छन्। श्रोता, यसरी आजको कार्यक्रममा यी खबरहरू जोडिनै सकेँ। अब हामीले ब्याडमिन्टन समापनको कुराहरू गऱ्यौँ। यो बाहेक भाइ बहिनीहरूको भाषा नेपाली भाषाको कक्षा छ सोसाइटीको नियमित आइतबार हुने साप्ताहिक कार्यक्रम अन्तर्गत। त्यस्तै फुटबलको कार्यक्रम पनि छ। मौसमले साथ दिएको अवस्थामा ब्याडमिन्टनको अभ्यास त अब आउँदो वर्षहरूको लागि पनि अलिकति तर्कहरूबाट बन्ने देखिन्छ। त्यसको क्रम पनि चलि नै रहेको छ। महिला दिदीबहिनीहरूको लागि शनिबार 4:30 बजे स्विमिङको व्यवस्था पनि छ। अब आउनु त्यसको परीक्षण त्यसको सहभागिताको सहभागिता सहितको कार्यक्रम पनि सञ्चालन भइरहेको छ। कृपया यी यस्तै क्रियाकलापहरूमा आफू पनि इच्छुक हुनुहुन्छ भने कृपया सहभागितालाई का लागि सोसाइटीसँग सम्पर्क राख्ने प्रयास गर्नुहोला। र अब भने आजको कार्यक्रमको अन्तिममा अब रिटुन विद्युतको एउटा छोटो यो कृषिसँग जोडिएको प्रसङ्ग अब यहाँ प्रस्तुत गर्न चाहे। एकपटक रोपेको धानबाट दुई पटक उत्पादन सम्भव होला त? पूर्वी चितवनको जियाङसी प्रान्तमा किसानहरूले काटेको धानको गाछबाट पुनः धान फलाउन सफल भएको यो के रिटुन विधिको प्रसङ्ग हो श्रोता। रिटुन विधि अपनाएर एकपटक रोपिएको धानबाट दुई पटक उत्पादन लिन सकिने बताइएको छ। किसानहरूले परम्परागत रूपमा उखु र केरामा यो विधि अप्नाइसकेको छन् भने विज्ञहरूका अनुसार रिटुन विधिले धान रोप्ने एउटा राम्रो मोडल समेत तयार भएको छ। अब धान बाली पहिलो उत्पादन दिएर छोडिएको परालसहितको धानको गाछबाट फेरि उम्रन सक्षम हुनेछ। यो विधिअनुसार रोपिएको धानले कृषकको समय पैसा बचत गरेको र उत्पादन पनि दोब्बर हुने अनुमान गरिएको छ। श्रोता, यो त अब रिटुन विधिको प्रसङ्ग भयो र खेलकुदको कुरा गर्दै गर्दा अब अन्तिममा पुचारमा खेलकुदको प्रसङ्ग छोड्न चाहे। जाँदा जाँदै अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासङ्घको आयोजनामा 3-10 पदौसम्म ब्राजिलको रियो डी जेनेरियोमा सञ्चालन भएको आइएसएफ अन्डर 15 जिम्नास्टिक साइडमा नेपाललाई उत्कृष्ट मध्येको एक टोलीबाट सम्मानित गरिएको छ। सहभागी 44 मध्ये 17 राष्ट्र सम्मानित हुँदा नेपाल समेत परेको हो। र अब जाँदा जाँदै अब यो खेलकुदकै क्रममा अब एसिया क्रिकेट कप प्रतियोगिता पनि आउँदो बुधबारदेखि हुन लागिरहेको छ। पाकिस्तानसँग पहिलो म्याच हुँदैछ। न्युजिल्यान्ड समयअनुसार बेलुका 9:30 बजे खेल हुनेछ। निश्चय नै यहाँहरूको नजर पनि त्यतातर्फ छ जस्तो लाग्छ। श्रोता, यी प्रसङ्ग सँगसँगै आजको कार्यक्रमको अन्तिम यही नै भएको छ। आउँदो सातासम्मको लागि यहाँहरूलाई हृदयदेखि नै धन्यवाद व्यक्त गर्दै म विनोदलाई पनि आज्ञा दिनुहोस्। यहाँहरूको हरेक पसाइ शुभ रहोस्, विशेष रहोस्। नमस्कार, शुभरात्रि।
कति रोए मा तिम्रो लागि, कति कराए तिम्रो लागि, तर बुझे नौ धोकाको खेती।
नमस्ते नेपाल, नमस्ते नेपाल।